नमस्कार। कार्यक्रम देश परदेशमा साथी सिर्जना नेउरेसँगै म प्रेम छेत्रीको तपाईँलाई स्वागत छ। कार्यक्रम लिएर हामी तपाईँको रेडियोमा आइसकेका छौँ। हामी अबको आधा घन्टासम्म तपाईँसँगै हुनेछौँ। तपाईँले सुनेर साथ दिनुहुन्छ भन्ने हाम्रो आशा छ।
कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजयफम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो विजयफम 101.6 इन्टरनेट अनलाइनको www.bijafam.org.nb हरेक हप्ताको बिहिबार बिहान 8:30 9 सुन्न सक्नुहुन्छ।
त्यसै गरी यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो परासी 90.2 शुक्रबार बिहान 7:30, रेडियो मध्यबिन्दु एफएम 101 शुक्रबार बिहान 8:30, सामुदायिक रेडियो सुनोल 90.7 सोमबार साँझ 7:00 र सामर्थ्य एफएम 92.1 शुक्रबार बिहान 8:30 सुन्न सक्नुहुनेछ। अनि विजयएफएम 101.6 मङ्गलबार बिहान 8:00 पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
कार्यक्रम देश परदेशमा हामी काम र कमाई सम्बन्धी तपाईँ हाम्रै रुचिका विषयहरू, देशभित्र र बाहिर पाइने कामका अवसर र कामका लागि चाहिने सिपका कुरा गर्छौँ। काम गर्न जाने देशको हावापानी, रहनसहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारीका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरा पनि कार्यक्रम देश परदेशमा समेटिन्छन्।
आजको कार्यक्रममा अवैधानिक बाटो हुँदै विदेश गएर समस्यामा परि उद्धार गरिएका महिलाका विषयमा केन्द्रित छ। घरेलु कामका लागि खाडीका देशहरूमा पुगेर फर्किएका महिला र तिनका परिवारका कुरा आजको कार्यक्रममा लिएर उपस्थित भएका छौँ। तर कार्यक्रमको सुरुवात गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी सिर्जना शर्मा।
साउदीमा आम माफीको समयपछि पनि गैर कानुनी रूपमा काम गरेको भेटिएमा 50,000 रियल अर्थात् झन्डै 3,500,000 रुपियाँ जरिमाना र 6 जेल सजाय हुने भएको छ। साउदीले गएको मार्च महिनादेखि 90 आम माफीको समय दिएको थियो। यो समय सके पनि आम माफीको प्रक्रियामा रहेका तर पुरा नभएकाहरूलाई लक्षित गर्दै 1 समय थप गरिएको थियो। यो समयमा पनि वैधानिक नभएर अवैधानिक अवस्थामै काम गरेको पाइएमा जरिमाना र जेल सजाय हुनेछ। सजाएपछि डिपोर्ट गरिने साउदीको पासपोर्ट विभागले जनाएको छ। वैदेशिक रोजगारीका नाममा कामदार ठग्नेलाई तह लगाउन प्रहरीको छुट्टै ब्युरो बनाउन लागिएको विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघले चासो देखाएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले यस्तो जानकारी गराएपछि व्यवसायी त्रसित भएका हुन्। संघका अध्यक्ष रोहन गुरुङले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको घोषणालाई नजिकबाट निहालिरहेको बताउनु भएको छ। म्यानपावर कम्पनीलाई ठगको लान्छना नलगाउन चेतावनी दिँदै संघले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने सोच भए आफूहरूसँग छलफल गर्न आग्रह गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल वैदेशिक रोजगार व्यवसाय संघको नवनिर्वाचित प्रतिनिधि मण्डलले भेट गरेको छ। भेटमा संघका प्रतिनिधि मण्डलले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष प्रचण्डको ध्यान आकर्षण गराएको थियो। भेटमा अध्यक्ष प्रचण्डले संघमा विजयी पदाधिकारी र सदस्यलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनुभयो। देशभित्र रोजगारीको सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता भए पनि त्यो बिस्तारै हुँदै गएको उहाँको भनाइ छ। निशुल्क प्रवेशाज्ञा र टिकटमा केही परिमार्जन गर्नुपर्ने, मलेसिया जाने कामदारबाट विभिन्न कम्पनीको नाममा भइरहेको ठगी नियन्त्रण हुनुपर्ने लगायतका विषयमा अध्यक्ष प्रचण्डलाई संघका पदाधिकारीले ध्यानाकर्षण गराएका थिए।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार 1,00,000 धेरै नेपाली महिला श्रम स्वीकृति लिएर विदेश गएका छन्। तर विभिन्न गैर सरकारी संघ संस्थाको अनुमान अनुसार अवैधानिक रूपमा पनि महिलाहरू विदेश जाने हुँदा यो संख्या अझ धेरै छ।
म्यानपावर कम्पनी र दलालले महिलालाई केयर गिभर, क्लिनर जस्ता काममा श्रम स्वीकृति लिएर घरेलु काममा समेत पठाउने गरेका छन्। भारत, बङ्गलादेश, श्रीलङ्का जस्ता देशहरूको बाटोबाट र सेटिङ मार्फत घरेलु काम गर्न पुगेकाहरू नेपाली महिला विदेशमा अल्पत्र पर्ने गरेका छन्। जस्तो कि धादिङको नीलकण्ठ नगरपालिका आठकी सुनिता मगर। सुनितालाई दलालले 2070 साल वैशाखमा भारतको बाटो हुँदै द्वन्द्वग्रस्त देश सिरिया पुर्याएका थिए। दुई वर्षपछि उनलाई सिरियाबाट मुस्किलले उद्धार गरिएको थियो। घर मालिकलाई 5 लाख रुपियाँ बुझाउनु परेपछि विभिन्न देशमा रहेका नेपालीको पहलमा पैसा जुटाएर उनलाई घर फर्काइएको थियो। तर नेपाल आएपछि पनि सुनिताको जीवनमा खुसी छैन। गएको जेठ 16 गते उनी पोखरामा झुन्डिएको अवस्थामा फेला परिन्।
घर फर्किएको 8 महिनापछि पोखरामा सिलाई कटाई सिक्दै गरेकी सुनिताले झुन्डिएर आत्महत्या गरेको पोस्टमार्टममा संलग्न डाक्टरले भनेका छन्। तर सिरियामा अनेक अन्डर खाँदा पनि नहारेकी सुनिताले आत्महत्या गरेको परिवारलाई विश्वास लागेको छैन। सुनिताकी आमा सावित्री मगर,
आमालाई हेर्नु खाटमा यति छ, अल्को खाटबाट यति अल्को छ, त्यहाँबाट झुनी नारीमा यस्तै गरेर यस्तै भइरहेकोमा नाखबाट र मुखबाट रगत आउँछ त झुनिएको मान्छेको, राल र सिँगान खकर पो आउँछ त। लास्ट चाहिँ म नउठाइकन कोठाबाट ननिकाल भन्दाखेरिमा हस्पिटल पुर्याइसकेपछि मलाई बोला, मलाई फोन गरे रहेछ, ल तेरो छोरी मर्यो भनेर गाउँकै मान्छेले मलाई फोन गरे। आखिरीमा मापिसकेको रहेछ, मारेर नै हस्पिटल पुर्याइसकेको रहेछ। कस्तो तरिकाले मरेछ, के तरिकाले मरेछ, कोठाबाट लास ननिकाल भन्दाखेरिमा हस्पिटल पुर्याइसकेपछि।
सावित्री सुनिताको कोठाबाट बिहान मात्रै घर फर्किनु भएको थियो। तर सावित्री घर नपुग्दै पुग्यो छोरीको मृत्युको खबर। सुनिताको मृत्युको खबर सुन्नासाथ सावित्री फेरि पोखरा फर्किनु भयो। अर्की बिहे गरेर छुट्टै बसेका सुनिताका श्रीमान सब बुझ्न अस्पतालमै पुगेका थिए। उनैले सुनिताको सब बुझे र दाह संस्कार गरे।
हस्पिटलमा पुर्याएपछि यसको बाउसुत आएको अरे, लाना त्यसैले लग्यायो लास जलाउनलाई, मर्ने भए उही मरिहाल्थ्यो नि। मेरो खामासै नभए, मैले खामासै नभए, अब मैले बोल्ने ठाउँमै छैन, खास मारेकै हो भन्दाखेरि।
13 वर्ष पहिले ज्वालामुखी गाउँपालिका 3 को मैदीका विकास मगरसँग विवाह गरेको 5 वर्ष पुगेपछि सुनिताको सम्बन्ध टुटेको थियो। सुनिताका 12 वर्षे छोरो र 8 वर्षे छोरी छन्। उनीहरू पहिलेदेखि नै मामला बस्दै आएका छन्। सुनिताका बुबा तिलक पत्थरी भएर अपरेसन गरेपछि बाहिर फेराको काममा सावित्री नै अघि सर्नुपर्छ। झनै अब त नाति नातिनाको पनि जिम्मेवारी आइलागेको छ। तर सावित्रीसँग उनीहरूलाई पढाउने उपाय छैन।
कसले पाल्ने त, छ्यामाले पाले त छ्यामा छ्यामा अर्कै बुढो भाठा गइगयो, अनि ल्याएर मैले भराना गरेँ। यसो कतै गतिलो ठाउँ पाएँ, यसो आफूले जाँदा भेट्ने ठाउँ पाएँ, त्यस्तै पढाउने स्कुल पाएँ, पठाइदिउँ ल भनेको। अब आफूले चिने नि छैन, जाने नि छैन, अब 5-6 सम्म 7 सम्म पढाइदिने, अलिअलि आहा देखाइदिने, आफू नि बुढी हुँदै गएँ। आफ्नो आर्थिक नि कम भएपछि त सकुन्जेल त मैले पढाइदिउँला, नसकेपछि के पढाउनु सक्नु, मेरो ज्यान सकुन्जेल, अब जे छ त्यही खाँदै नि, सके पढाउँछु नसके सक्दिनँ, के गर्ने। अब यहाँसम्म त मैले बनाइदिएँ, बाहिर खानु सक्नु भन्दा सम्बन्ध बनाइदिइ सकेँ, अब यहाँभन्दा मैले के गर्ने। म काम गर्न नसक्ने भएपछि उनीहरूलाई खाना पनि पाउँदैन, खाना नि एकवटा पार गरेर अब के भयो। म त यिनीहरूकै पिएले पनि यसलाई त मैले जन्मेको 3 दिनदेखि स्याहारे।
नजिकैको कालिका आधारभूत विद्यालयमा विपिन 5 र एलिना 2 कक्षामा पढ्छिन्। उनीहरूको पढाइ राम्रो भए पनि अब खर्च अभाव लगायत कारणले पढाइ बिग्रिने चिन्ता गर्नुहुन्छ विद्यालयका प्रधानाध्यापक मेघनाथ कोइराला।
दुइटाको पढाइ चाहिँ राम्रै छ, तर आर्थिक अवस्थाको कारणले केही प्रभाव परेको जस्तो चाहिँ देखिन्छ।
कस्तो कस्तो प्रभाव परेको देखिन्छ उनीहरूमा?
जस्तै अब उनीहरूको ड्रेस छ नि, ड्रेस पनि अब त्यति सफा नलाउने, अब त्यस्तो राम्रो पनि छैन, कपी कलम पनि समयमा उनीहरूले ल्याउन नसकेको जस्तो देखिन्छ।
जुन उनीहरूको चाहिँ अहिले बाउले पनि छोडिसके, आमा बितिसकिन्,
हजुर,
अब भोलिको पढाइको विषयमा चाहिँ कस्तो असर पर्न सक्ला?
अब अप्ठ्यारो चाहिँ छ, त्यो आमा बितेको केही दिन चाहिँ दाजुबहिनी नै पढ्न आएनन्, अहिले फेरि नियमित आउन थालेको छ।
भएका बाबुले हेरचाह गर्दैनन्, कमाउन गएकी आमा अप्ठ्यारोमा परेपछि खाली हात फर्किन्। सिप सिकेर व्यवसाय थाल्ने तयारी गर्दा गर्दै उनको पनि आकस्मिक ज्यान गयो। मामला बस्दै गरेका उनीहरूको अब त झनै नआउने आस रह्यो, न त बस्ने बास नै।
सुरक्षित आप्रवासन परियोजना सामीको सूचना केन्द्र अनुसार धादिङका तीनजना महिला विदेशमै हराइरहेका छन्। अरू तीनजना उद्धारको पर्खाइमा छन्। धादिङ पछि लागौं सप्तकोशी पूर्वको जिल्ला सुनसरीतर्फ।
सामी परियोजनाको सूचना केन्द्रका अनुसार सुनसरीमा सन् 2015 अहिलेसम्म विदेशमा महिला अल्पत्र परेका बारे 14 उजुरी परेका छन्। तीमध्ये 6 उद्धार भएको छ। सुनसरीको उत्तरी क्षेत्रमा झुरुप्प बसेको मुसर बस्ती छ। फुसले बनेका साना साना घर छन्। बस्तीको बीचमा एउटा घर अरूभन्दा अलि भिन्न देखिन्छ। छानोमा जस्ता टल्किएको छ। पक्की नभए पनि भुइँ र भित्तामा सिमेन्ट प्लास्टर गरिएको छ। त्यही घरमा कुवेतबाट फर्केकी बानु सरदार भेटिन्।
घरको दलानमा बानु सरदार टोलाएर बसिरहनु भएको छ। उहाँसँग छोरी झगडा गरिरहेकी छिन्। घरी छातीमा हात राख्ने, घरी काखमा बस्ने गरिरहेकी छिन्। झट्ट हेर्दा बानु बच्चाको आमा जस्तो देखिनुहुन्न, न त अरू बिहे भएका महिला जस्तो नै देखिनुहुन्छ। बानु बिहे नभई आमा बन्नु भएको हो। 8 अघि बानुलाई गाउँकै दलालले भारतको बाटो हुँदै कुवेत पठाएका थिए। घरको आर्थिक अवस्थाको कारण बानु 16 उमेरमै परदेशिनु भएको थियो। उहाँको काम र कमाई राम्रो थियो। कुवेत पुगेको 4 उहाँ विष्णु विश्वकर्मा भन्ने केटाको मायामा पर्नुभयो। उनै विष्णुले बानुलाई घर नघाटको बनाए।
फोनमै भेट भएको थियो, नजिक नजिक थियो अनि भाइ भित्र आयो। नेपाली नै थियो, उतातिर काठमाडौँतिर। भन नि म बिहे गर्छु भन, अनि फोन कुरा गर। अनि
विष्णुले बानुलाई विश्वास दिलाउन कुनै कसरत बाँकी राखेका थिएनन्। उनले बिहे गर्ने सपना देखाएका थिए। विष्णुले बानुलाई बेहुली त बनाएनन्, तर गर्भवती बनाएर छाडिदिए।
भनेको सबै भनेको, ल ल भन्नु अनि मलाई छोड्नुहुन्छ भने छोडिदिन, म लान्छु भन्नु। अनि के भन्छ, मैले भनेको तपाईँको बुढी होला, कसले भन्नु कस्तो, मैले त बिहे गरेको छुइनँ भन्नु। अनि मलाई सब के भन्छ फकायो। अनि त्यसको दिदीसँग पनि बोल्नु लायो, त्यसको दिदीसँग भन्यो होला नभन मेरो बुढी छ भनेर, त्यसको दिदीले पनि भन्यो।
उनी गर्भवती भएको थाहा पाएपछि भने विष्णु छल गरेर कुवेतबाट नेपाल फर्किए। राम्रोसँग नेपाली पनि बोल्न नजान्ने बानुलाई विष्णुको नेपालको घर कुन ठाउँमा हो भन्ने पनि थाहा छैन। विष्णुलाई खोज्ने प्रमाण पनि केही छैन।
लुगा त किनिदिएको थियो, सुटकेसमा पनि थियो, अनि मोबाइल पनि किनिदिएको थियो। अनि त्यही घर जान्छु भन, अनि त्यसलाई नै दिएको लुगा मोबाइल सबै तिम्रो घरमा पठाइदिन्छु भन। अनि बुवालाई पनि फोन गर भनेको, अनि ल ल भन, अनि जान्छु भन सोधेको त त्यो के भन्छ उसले किनिदिएको सबै सामान।
विष्णु कुवेतबाट भाग्दा समेत साहुनीलाई बानु गर्भवती हुनुहुन्छ भन्ने थाहा थिएन। साहुनीले 4 मात्रै थाहा पाइन्। त्यसको भोलिपल्टै बानुलाई नेपाल पठाइदिन्।
बिमारी भयो, अनि 2 हस्पिटल लग्यो, दबाई पनि खायो, त्यही पनि राम्रो भएन। अनि साउनीलाई एउटा काम गर्ने केटी थियो, अनि त्यसलाई सुनाए, अनि सुनाएर अनि साउनीलाई सुनायो। त्यसको भोलिपल्ट भन टिकट काटिदिन्छु, अनि घर जा भन, अनि तलब पनि दियो सबै, अनि सामान किनिदियो, अनि घर आइहाल्यो।
4 गर्भ लिएर नेपाल आउनुभएकी बानुको अहिले 3 छोरी छिन्। विष्णुको आजसम्म अत्तो पत्तो छैन। मोबाइलमा भएको फोटो पनि डिलिट गरेर हिँडेका विष्णुको माया मार्न पनि बानुले सक्नु भएको छैन।
मोटो त मोटो छ, पुर्के छ, कालो कालो छ। भन अनि भन्छ म अगाडि जान्छु, अनि तिमी पछि आऊ भन। अनि मैले भने ल ल भनेको, अनि फोन गर्छु भन, फोनै गरेन। अनि यहीँ आएको थियो, त्यसको दिदीले पनि फोन गरेको थियो मलाई, आइहालु भन। अनि त्यसको बुढी रहेछ त्यो अर्को, उतै बिहे गरेको रहेछ त्यो केटाले।
बानुको सपनामा छोरी पनि थपिएकी छिन्। बानुलाई छोरीलाई ठुलो बनाउने रहेछ।
अब नानीलाई पाल्नु पर्यो, खुवाउनु पर्यो, स्कुल पठाउनु पर्यो, अनि कसले गर्दैछ। अब गएपछि आफ्नो काम कमाउँछु आउँछु।
तर बुवाले भने बानुको वैशाखमा बिहे गरिदिने तयारी गरेका छन्।
नजाने नजाने, एकपल्ट गलत भएपछि त नपठाउने, उसलाई बिहे गरेर आमाले पनि भन्छ बिहे गरेर दिन केटा आउँछ दिएर पठाइदिनु।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कको सहयोगमा सामुदायिक रेडियो विज्ञापन 101.6 उत्पादन गरेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सामुदायिक रेडियो विज्ञापन 101.6 सँगै सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज, रेडियो मध्यबिन्दु एफएम 101 मेगाहर्ज, सामुदायिक रेडियो सुनोल 90.7 मेगाहर्ज र सामर्थ्य एफएम 92.1 मेगाहर्जमा पनि सुन्न सकिन्छ।
यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौँ। विदेश जानु अघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। यस्ता जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको उद्देश्य हो।
ए दाई, किन जोक्राएर बस्नु भएको?
हेर्नु बहिनी, यो राता घरेले विदेश जाँदै लाखौँ रुपियाँ कमाउँछस् भन् अनि साउसँग खटक्क 1,00,000 रुपियाँ ऋण काटेर त्यो राता घरलाई बुझाएको विदेश जाने भनेर। अहिले त न विदेश पठाउँछ न पैसा फिर्ता दिन्छ। मलाई त बर्बाद बनायो बहिनी, क्यार्ने होला।
अनि दाइ, पैसा दिँदा भरपाई चाहिँ बनाउनु भएको थियो त?
भरपाई त बनाएको छु नि बहिनी, पैसा दिने नियतै नभएपछि त्यो काठको होस्टेल केर्नु अब भरपाई दिएर साउले मान्दैन।
ए त्यसो भए ल हिँड्नुहोस् कावासुतीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा। त्यहाँबाट यसरी ठगीमा परेकाहरूलाई निशुल्क कानुनी सहायता प्राप्त हुन्छ।
ए उसो भए मेरो पैसा उठ्छ त बहिनी?
पहिला हिँड्नुहोस् न सूचना केन्द्र, अनि थाहा भइहाल्छ नि।
विदेश जानका लागि पैसा दिँदा र पासपोर्ट बुझाउँदा भरपाई बनाउन नबिर्सौ। तपाईँलाई पनि यस्तै कानुनी सहयोग चाहिएको छ भने तुरन्त सूचना केन्द्रमा आउनुहोस् वा फोन नम्बर 078-540-957 सम्पर्क गर्नुहोस्।
स्विस सरकारको सहयोगमा सामी हेल्भेटास नेपाल तथा हिमालयन सामुदायिक विकास मञ्चको संयुक्त पहल।
आजको देश परदेशमा यसअघि हामीले सुन्यौं अवैधानिक बाटो हुँदै विदेश गएर समस्यामा परि उद्धार गरिएर पनि आत्महत्या गरेकी धादिङकी सुनिता मगरका परिवारका कुरा, अनि सुन्यौं सुनसरीका बानु सरदारका कुरा, अझै पनि विदेशमा भुक्तमान खेपेर फर्किएका महिलाका कुरा सुनौ।
सुनसरीका काइली सदा 45 वर्ष कटेपछि रोजगारीका लागि साउदी पुगिन्। अहिले 52 वर्ष लागेकी काइली त्यति पाको उमेरको देखिनुहुन्न, तर उनसित थुप्रै विरह लाग्दो कथा छन्। आँगनमा तुलसीको मठ बनाउँदै गर्दा भेटिएकी काइलीको जिउमा बेरिएको फरिया ठाउँ ठाउँमा च्यातिएको थियो। श्रीमान र छोराले गर्ने व्यवहारले काइलीको मन त्योभन्दा धेरै उध्रिएको छ।
10 नाति नातिनाकी हजुरआमा काइलीलाई बुढेसकालमा छोराले आमा तिमी खराब हौ भन्छन्। छोराले यस्तो भन्दा काइली साउदीमा पाएको दुःख सम्झनुहुन्छ।
बोट हुँदैन चार्ज लगाउने, त्यो बोट लिएर मलाई कुट्थ्यो, अनि लातले फेरि कुट्थ्यो, अनि हातले मुक्काले कुट्थ्यो, चाटले कुट्थ्यो, चप्पल लिएर कुट्थ्यो मलाई।
45 वर्ष नागेकी काइली 2069 सालमा साउदी जानु भएको थियो। छजना छोराछोरीकी आमा काइलीलाई बुढेसकालमा गाउँकै दलालले विदेश गए तिम्रो दुःख हट्छ भनेर विदेशको सपना देखाए। बिहान बेलुका हातमुख जोर्न धौ धौ काइलीलाई दुःख हट्ने सपना देखाएर दलालले भारतको बाटो हुँदै घरेलु काममा साउदी पठाएका थिए, तर विदेश काइलीका लागि दलालले भने जस्तो भएन।
ए के खान दिन्थ्यो, कहाँ खानु, फेरि सबै दिन चेक गर्थ्यो, आर 10 दिन त पटक्कै मलाई खान दिए, बाबा पैसा दिनु, मामा पैसा दिनु, मेरो नानीहरू के खान्छ भनेर मागेको भन्छ कि छैन पैसा, के को पैसा दिन्छु, किनेर ल्याएको छु 10,00,000 पैसा लिइसके अर्जेन्ट, म त किनेर ल्याएको छु, जे गर पनि पाइन्छु, मारेर म लटकाइदिन्छु, लाइन चप्काइदिन्छु, सबै थोक भन्थ्यो।
विदेश सानो अघि सडक बनाउन सहयोगीको काम गरेर भए पनि पेटभरि खाएकी काइलीले विदेशमा बिहान बेलुका खान पनि पाउनु भएन। बिस्तारै बिरामी पर्न थाल्नुभयो। कामै गर्न नसक्ने भएपछि मालिकले उपचारको साटो दूतावास नजिकै सडकमा छाडिदिए।
तिम्रो चाहिँ भोलि फ्लाइट छ रे नेपालको, टिकट कटिसकियो, अनि म त के भनेको, बाबा मेरो पैसा खोइ, अनि पासपोर्ट खोइ, नागरिकता खोइ मैले भनेको, अनि उहाँबाट के भनेको, म सबै दिइसकेको छु उहाँ सरको, एम्बेसीमा पुऱ्याइदिन्छु, फेरि 3-4 पल्ट घुरायो मलाई एम्बेसी पछाडि वारि पारे पछाडि मानेर झार दियो, एम्बेसी पुऱ्याएन मलाई।
कमाएर गरिबी हटाउने सपना पालेर परदेश गएकी काइली दूतावासको सहयोगमा 2073 सालको असारमा नेपाल फर्किनुभयो। परिवार पहिले चाहिँ बाँकी थिएन। सड़क बनाउने काम गर्ने श्रीमानको सड़कमै बास थियो। भएको घर काइली जाने बित्तिकै श्रीमानले बेचेर खाइसकेछन्।
न छोराको भर छ, न बुढोको भर छ, त्यही यो नानी चाहिँ केटी मान्छे के गर्छ, कहाँ जानु दिनु? यो बालक यो छोरा छ कन्छा, यो पढ्दैछ, उसलाई के भन्नु छ? पर्ने छो पढ्नु छोडिदिनु अनि काम गर्नु जानु, त्यो मिल्नु मिल्दैन नि त, कहाँ मिल्छ? अलिकति छोराछोरीलाई अलिकति हेर्नु पढाउनु पर्यो, आफू थिएन, छोराछोरी सबै ऊ भइसक्यो।
घर फर्किएपछि काइलीले भत्किएको घर त सम्हाल्नु भयो, तर रक्सीले मात्ने श्रीमानको व्यवहार सम्हालिन सक्नुको छ। छोराले झैं विदेशमा बिग्रिएर आए कि भनेर श्रीमानले पनि नराम्रो व्यवहार गर्छन्।
सबै दिन झगडा, सबै दिन लडाई गर्छ, सबै दिन कुट्छ। आफ्नो बुढा छ, माया लागेर त आयो नि, न माया बाँधेको त म जान्थेन कसँग।
हाकी स्वभावकी काइली श्रीमान र छोरासँग त लड्नुहुन्छ। गाउँ छिमेकीले पनि तिमी विदेशबाट बिग्रिएर आए कि भन्छन्। काइली एक्लैले कतिजनाको मुख थुन्नु। हिजो आज काइलीलाई विदेशबाट बाँचेर फर्किएकोमा पछुतो लाग्छ।
मलाई कुनै बेला मन लाग्छ उही मर्थे त्यही राम्रो हुन्छ, म बेकार आयो, उही मर्थे बरु म कसैको अनुहार नहेर्थ्यो, त्यही राम्रो हुन्थ्यो, घर आएर झन् मलाई टेन्सन छ।
कुवेत नेपाली घरेलु कामदारको मुख्य गन्तव्य देश हो। नेपाली दूतावासका अनुसार त्यहाँ 26,000 भन्दा धेरै नेपाली महिला घरेलु काम गर्छन्। तीमध्ये कोही न कोही समस्या लिएर दिनहुँ दूतावास पुगेका हुन्छन्। कोही फेरि काम खोजेर त्यतै बस्छन्, कोही नेपाल फर्कन्छन्। नेपाल कति फर्के भन्ने तथ्याङ्क भने दूतावाससँग छैन। साउदी र कुवेतमा दुःख पाएर फर्केको मध्येकी एक हुन् सुनसरीकी उषा लोइटेल। 70,000 रुपियाँमा घर धितो राखेर उनले श्रीमानलाई मलेसिया पठाएकी थिइन्। तर उनका श्रीमान 7 महिनामा रित्तो हात घर फर्किए। त्यसैले धितो राखेको घर कास्न उषा आफैले विदेश जाने निदो गरिन्।
एका बिहानै लुगा पोको पारेर आमा हिँड्न लागेपछि उषाकी कान्छी छोरी फरियामा झुन्डिन्। छोरीले नजाऊ भन्दै फरियामा झुन्डिएपछि उहाँ भक्कानिनु भयो। गाउँकै चिनजानका दलाल इटहरीमा पर्खिरहेका थिए। त्यो 2065 साल कात्तिकको कुरा हो।
यहाँबाट जाँदाखेरि त रुँदै हिँड अन्त सबै रुवावासी हुन्छ भनेर मन थामेर गए। त अर्की त रुँदै गयो कि, बुढो पनि रुने, बुढी पनि रुने, रुँदै गयो कि। उहाँ सिलगढी पुगेपछि मलाई त भयो नि त्यस्तो अनुभव। अब घरमा त छोरीले यसो गर्दै थिए, कान्छी छोरीले बेकार आइएछ, बरु त्यहीँ दुःख सुख गरेको पनि हुन्थ्यो, ऋणमा पनि परिने थिएन।
उषा जस्तै 10-12 जना महिला इटहरीमा जम्मा भएका थिए। दलालले उनीहरूलाई सिलगढी पुर्याए। दलालले कसरी सीमा पार गराए उहाँले पत्तो पाउनु भएन। दिल्लीमा 13 दिन राखेपछि उषा सहित एक कुल महिलालाई राति 9 बजेतिर कुवेत जाने जहाज चढाए। कतै जाँच नभई सबैजना जहाजमा बसे। उज्यालो नहुँदै जहाज कुवेतको विमानस्थलमा ल्यान्ड भयो।
पुर्याएपछि बाफ्रे उसले भन्छ किन आएको यस्तो ठाउँमा, अर्कोले भन्छ किन आएको यस्तो ठाउँमा, सुन्दा 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 पागल भइसक्यो, मलाई त रुन पो आयो त्यहाँ पुगेपछि त।
4 दिनपछि एकजना अरबी उहाँलाई लिन आए। उनले घरमा लग्नु अघि चाहिने लुगाफाटा किनिदिए। अरबीको घर उषाले नेपालमा देखेको भन्दा फरक थियो।
बाफ्रे, अब कोही चिनिँदैन, भाषा बुझ्दैन, अत नेपालीलाई चिनिँदैन, नेपालीलाई देखिए त यसो गफ गरिन्थ्यो होला नि, त्यो पनि छैन। अब सबै अरबी छन्, भाषा बुझ्दैन। अनि लगो अफिसमा त मसँग जानेलाई चाहिँ भोलिपल्ट गइन्, म चाहिँ गइहालेँ। उसलाई चाहिँ भोलिपल्ट कति दिन बसिनु, बसेर 4-5 दिन पछाडि लग्यो। लगेपछि अब त यत्रो छ मान्छे, मोटो यत्रो मान्छे छ, अब लगेर कहाँ के गर्ने हो भन्ने त मनमा भइरहेको छ।
त्यो घरमा उषाले 1 हप्ताभन्दा धेरै काम गर्न सक्नु भएन। घर परिवर्तन गर्नुभयो। अर्को घर त पहिलेको भन्दा पनि नराम्रो पर्यो। पहिलोचोटि घर छाडेकी उषाले भाषा पनि बुझ्नु भएन, न त काम गर्न नै जान्नुभयो। त्यसमाथि थपियो घर मालिकको दुर्व्यवहार।
खेल गर्थे, हेवाने गर्थे, अब के हो के हो भनेको भरे पछाडि बुझ्दै जाँदा त कुकुरलाई खेल हेवाने भनेको घोडा रहेछ होइन, रात अनि खेल भनेको कुकुर रहेछ, अनि हो त्यस्तो शब्द सुन्नु पर्यो त्यहाँ पुगेर।
यति भएपछि उसालाई कुवेतमा काम गर्न मन लागेन। काम नगर्ने बताएपछि साहु र दलाल मिलेर उहाँलाई कुवेतकै साहुको आफन्तकोमा साउदी पठाए। नेपालकी उषा साउदी पुगेपछि नूर हुनुभयो। उषाले साउदी पुगेपछि काम सिक्नुभयो। काम गर्न सहज भए पनि उहाँलाई काम गर्ने वातावरण राम्रो भएन। साउनीले त राम्रै व्यवहार गर्थिन्, तर जेठो छोरो र साउ भने यौन दुर्व्यवहार गर्न मौका कुरेर बस्थे।
मालिकले त राम्रै छोरा लोग्ने र छोराहरू चाहिँ हरामिने थिए, अब के भन्नु।
साहुले दुर्व्यवहार गरे पनि उहाँलाई साउनीले भने जोगाउथिन्। साउनीले उषालाई छोरा र श्रीमानले गर्ने दुर्व्यवहार सुनाउन भनेकी थिइन्। परदेशमा उहाँले असल साउनी त पाउनुभयो, तर साउनी बाहेकका अरू लोग्ने मान्छेले उहाँलाई दुर्व्यवहार गरे।
अब त मलाई हेर्ने न्युले एउटा यस्तो पुलिस चौकी थियो यतापट्टि, उतैको पुलिस चौकीबाट भात बोकेर ल्याउँथ्यो। त्यसले जहिले भात बोकेर ल्याइन्थ्यो बेलुका भएपछि, त्यसले चाहिँ मलाई एकदिन के कटु खोलेर देखाइदियो। अनि कटु खोलेर देखाएपछि, तर त्यहीँभित्र चाहिँ होइन, बाहिर उसको कोठा उसको नेरी पुगेपछि कटु खोलेर देखाइदियो। अनि देखाएपछि मैले त बुढीलाई भने यस्तो यस्तो गरौँ, अबदेखि त मान्छेलाई भात खुवाउनु भात बोकेर ल्याउनु नलाई भनेर भने मैले, त्यहाँदेखि भातै ल्याउन छोड्यो भने फेरि।
उषालाई साउदीका मानिसको सबै व्यवहार घिनलाग्दो लाग्थ्यो। जसले नराम्रो व्यवहार गरे पनि उहाँलाई उनै साउनीले जोगाउँथिन्। उषा दुई वर्षपछि श्रीमान सिकिस्तै बिरामी छन् भन्ने बहाना बनाएर घर फर्किनुभयो। दुई वर्षपछि फर्किँदा घर परिवर्तन भइसकेको थियो।
केही छैन, त्यो खासी बेलुका सबै त्यस्तै मात्रै कुरा हुन्छ। अनि त्यही छुटाउन भनेर गएँ, भरे त्यो रक्सी पनि छुटेन, आउँदाखेरि त्यस्तै छ। अनि अब अनि त्यस्तो त्यस्तो खेपिँदैछ है। अब घर पनि गयो, अब घर गएपछि यहाँ आएर बस्यो, यहाँ बसेर अब गुजारा चलाइँदैछ, कहिलेसम्म चल्ने हो अब।
उनै श्रीमानले लगाएको ऋण तिर्न परदेशिएकी उषालाई फर्किएपछि श्रीमानले पहिले चाहिँ व्यवहार गरेनन्। उषाले विदेश गएर फर्किएकै कारण आफूले जानेको काम समेत गर्न पाउनु भएन।
मेरो श्रीमान चाहिँ बेलुका भएपछि रक्सी खाने होइन, रक्सी खाने अनि खेर जथाभावी बोल्ने, जे पनि बोल्ने, मुखमा आए जे पनि बोल्ने। अनि बोलेपछि अब बा रक्सी छुट्छ कि भनेर, म चाहिँ हिँडेको विदेश बरे के को रक्सी छुट्छ, झन् यहाँ त बढी पो भइराखेको छ। एकचोटि 17,000 पठाइदिएँ, भरे ठिक्क फगुवा रहेछ, त्यतिखेर ठिक्क फगुवा रहेछ। भरे त्यो पैसा जति 17,000 उति दोकानमा गएर मातेर बिल्लु, दुइटा छोरी थिए सँगै होइन, त्यहाँ मातेर बिल्लु बस्छ, त्यो पैसा त्यहीँ छोडिदियो।
विदेशमा भुक्तमान खेपेर फर्किएका महिलाका कुरा सुन्दा सुन्दै हामी कार्यक्रम देश परदेशको अन्त्यतिर आइसकेका छौँ। हाम्रो आजको कार्यक्रम सुनेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 0785014 र 504406 फोन गर्न सक्नुहुनेछ। तपाईँसँग इमेलको सुविधा छ भने bizfm101.6@gmail.com पनि हामीलाई इमेल गर्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँ आफ्ना विचार प्रतिक्रिया तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँ वैदेशिक रोजगारबारे सूचना लिन चाहनुहुन्छ भने सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र काउसुती नयाँ बजार नवलप्रासीको फोन नम्बर 078-545-957 र परासीमा जीविस भवनसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र रामग्राम 5 परासीको फोन नम्बर 078-520-311 पनि सम्पर्क गर्न सक्नुहुन्छ।
आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। आजको कार्यक्रममा आफ्नो समय, अनुभव र ज्ञान दिएर सहयोग गर्नुहुने सबैलाई धन्यवाद र धन्यवाद तपाईँलाई कार्यक्रम सुन्नु भएकोमा। तपाईँका सल्लाह, सुझाव र प्रतिक्रिया प्रखिँदै प्रविधिमा साथ दिने साथी नवीन सुवेदी र साथी सिर्जना न्युरेसँगै म प्रेम छेत्री पनि बिदा हुन्छु। नमस्कार।